صاحب کو یہاں ڈنمارک کی فضاؤں سے راجہ غفور افضل صاحب کے جو کہ ہمارے چیئرمین بھی ہیں ان کی طرف سے اور میں اپنی طرف سے ویلکم کرتا ہوں.
جی بہت شکریہ جی, تھینک یو.
نعمت اللہ صاحب, کافی عرصے سے میں آپ کو فالو کر رہا ہوں فیس بک پہ اور آپ مجھے بھی فالو کر رہے ہیں, تو میں دیکھتا ہوں کہ آپ کی جو مصروفیت ہے یا آپ جو کام پی ٹی آئی کے لیے کر رہے ہیں اور جو وہاں پہ فنکشن ہے, جو پہ یعنی کہ جو شوز وہاں پہ ہو رہے ہیں, ایکٹیو جو آپ بہت زیادہ ایکٹیو ہیں, اور ماشاء اللہ یہ بڑی اچھی بات ہے کہ انسان اپنی قوم, اپنے ملک, اپنے بچوں کے لیے کچھ کرتا رہے, اور ہماری بھی کوشش یہاں پر ہوتی ہے, میری رائے صاحب کی بھی, جی یہاں پر بھی ہم جو ہم سے ہو سکتا ہے وہ کرتے ہیں.
جی ماشاء اللہ ماشاء اللہ.
تو قائد اعظم کی کل ان کی تاریخ پیدائش کا دن تھا, برتھ ڈے تھی ان کی, تو بڑی یعنی کہ دھوم دھام سے, بڑی خوشی سے, بڑے اچھے طریقے سے یہاں پہ منائے گی, تو آپ کی ایکٹیویٹیز وہاں پہ کیسی رہی؟
جی ماشاء اللہ, یہاں بھی جو ہے تمام جماعتوں نے اور سماجی تنظیموں نے مل کے جو ہے قائد اعظم ڈے منایا, اور اس میں یہ ہے کہ سفارتی عملے نے بھی شرکت کی, اور یہ بڑی خوش آئندہ چیز ہے کہ دیار خیر میں اس طرح تمام اس طرح کے جو ہیں مین جو ایونٹ ہے کہ وہ تو ہم اپنی سیاسی جماعتوں سے اور مطلب کے طبقوں سے ذاتوں سے بالاتر ہو کر مل کر مناتے ہیں, اور یہ بڑی ایک خوشی اور خوش آئندہ چیز ہے. اور یہ مطلب کہ قائد اعظم نے جیسے کہا کہ اتحاد ایمان, اتحاد تنظیم, اور یہ جو اتحاد کی جو نشانی ہے یہ بھی ہمیں قائد اعظم نے عطا کی, تو ماشاء اللہ کل بڑا اچھے طریقے سے. اور اس میں پھر یہ تھا کہ یہاں پہ جو ہے ہماری پاکستان پریس کلب ہے, تو اس کی طرف سے بھی شرکت ہوئی, اور یہ کہ تمام سب نے مل کے یہ ماشاء اللہ بہت ہی اچھا ایک جو ہے وہ تقریب منعقد ہوئی ہے.
نعمت اللہ صاحب, یہ بتائیں کہ آپ جس ایریے میں یا پورے اس میں کتنے ہمارے پاکستانی لوگ یا مسلمان بستے ہیں وہاں پہ؟
پیرس میں ہیں, اور پیرس فرانس, پیرس میں یہ ہے کہ تقریباً دیکھیں کہ دوسرے کنٹریز کی نسبت یہاں پہ جو آپ کہہ سکتے ہیں کہ ایک جو اکائی ہے وہ زیادہ پیرس میں ہی ہے, مطلب کہ آپ یونیورسٹیز بھی زیادہ پیرس میں ہیں, فرانس میں صنعتیں بھی اور بزنس کی بڑی بڑی جو یہاں پہ لمیٹڈ کمپنیز ہیں, سوسائٹیز ہیں, ان کی بھی ہیڈ آفس سارے پیرس میں ہیں. تو اس لیے فرانس میں جو پاکستانیوں کی زیادہ آبادی ہے وہ پیرس میں ہی ہے, اور پیرس میں تقریباً 100,000 کے قریب پاکستانی ماشاءاللہ آباد ہیں,
ماشاءاللہ,
اور وہ یہاں پہ آبادی بڑھ ہی رہی ہے. اور یہاں پہ کیونکہ ایک پاکستانی آئے بھی دوسرے ممالک کی نسبت تقریباً 1980 سے یہاں پہ پاکستانیوں کا آنا شروع ہوا, تو اس وقت پیرس میں تقریباً 100,000 کے قریب آبادی ہے, اور مزید جو پورا آپ فرانس میں دیکھ لیں تو وہ تقریباً 130,000 کے قریب جو ہے نا ہماری بالکل پاکستانیوں کی اس وقت آبادی ہے.
نعمت اللہ صاحب, اتنے ماشاء اللہ 100,000 کافی تعداد ہوتی ہے, کیا اس میں ہمارے کوئی ممبر آف پارلیمنٹ یا کونسلر یا وہاں پہ کوئی ہمارے بچے ایکٹیو ہیں یا کہ نہیں؟
جی بالکل ماشاء اللہ. پہلی تو چیز یہ ہے نا جی کہ آپ کو کسی بھی کنٹری کی سیاست میں داخل ہونے کے لیے آپ کا نیشنلٹی ہولڈر ہونا بہت ضروری ہے, تو اس میں تھوڑا سا یہ ہے کہ یہاں پہ بلکہ یہاں بھی نہیں ہر جگہ پہ کہ لوگوں کو, کیونکہ جو ہمیشہ دنیا میں جو مہاجر ہوتا ہے, جو مائگریٹ کرتا ہے, اس کا سب سے پہلے کام ہوتا ہے کہ محنت مزدوری کرنا, تو ان چیزوں کی طرف اس کا دھیان بعد میں جاتا ہے جبکہ وہ اپنے قدم جمانے میں کامیاب ہو جاتا ہے, تو اس طرح دیکھیں تو. لیکن ماشاء اللہ پاکستانیوں کی بہت بڑی تعداد ہے کہ جن کے پاس نیشنلٹی ہے یہاں پہ, اور اس وقت ماشاء اللہ ہمارے تقریباً کوئی 5-6 کاؤنسلرز لیول پہ مطلب کہ جو ہیں وہ لوگ کامیاب ہو چکے ہیں, اور اس کے بعد جو ہے سیاسی لیول پہ بالکل جو یہاں کی پارٹیز میں بھی مختلف عہدوں پہ ہیں, اور ماشاء اللہ بڑا بھرپور کردار ادا کر رہے ہیں, اور امید کی جا سکتی ہے کہ آنے والے دور میں جیسے کہ انگلینڈ میں ہے, دیکھیں اس کے ساتھ آپ نہیں ہم کمپیئر نہیں کر سکتے کیونکہ وہاں پہ تو آپ دیکھیں کہ 1947 سے ہی لوگ آباد ہیں, اور انگلینڈ نے ہمیشہ ویلکم کیا پاکستان اور انڈیا کے لوگوں کو, تو یہاں پہ یہ ہے کہ جیسے میں نے آپ سے عرض کیا کہ 1980 میں لوگ آئے ہیں, تو اس حساب سے ماشاءاللہ بہت ترقی ہے کہ اب لوگوں کی یہاں پہ جو سیاسی جماعتیں ہیں یہاں پہ رائٹ کی, لیفٹ کی اور سینٹر کی, تو اس میں ماشاءاللہ بڑا بھرپور کردار ادا کر رہے ہیں, اور آنے والے وقت میں انشاءاللہ تعالی یہ مزید آگے بڑھے گا انشاءاللہ.
نعمت اللہ صاحب, 100,000 میں سے نیشنلٹی ہولڈر کتنے اپنے لوگ ہیں مسلمان یا پاکستانی کر لیں؟
जी अगर मुसलमानों की बात करते हैं आप, तो वो तो यहाँ पे देखिए जी कि हम जैसे कि अब आपको जो पाकिस्तान था वो ब्रिटिश कॉलोनी थी, तो
जी
आप देखेंगे कि वहां पे सबसे ज्यादा हम इंग्लैंड में ही आबाद हुए जाके, क्योंकि उन्होंने वेलकम भी किया। फिर जुबान एक, अब फ्रांस में फ्रेंच जुबान बोली जाती है,
दुरुस्त
तो इधर ज्यादा जो फ्रेंच, क्योंकि आधी दुनिया पे तकरीबन फ्रांस ने हुकूमत की, आधी दुनिया पे इंग्लैंड ने, तो तकरीबन जिन कंट्रीज में जो कॉलोनीज थी फ्रांस की, वो ज्यादा यहाँ पे आबाद हैं। और फ्रेंच स्पीकिंग मसलन मोरक्कोश हो गया, अलजायर है, ट्यूनिस है, आगे फिर वो आप अफ्रीकी सारे कंट्रीज देख लें हाफ, तो वो यहाँ पे जैसे हमारे लोग आपको ज्यादा मिलेंगे इंग्लैंड के हर गाँव में शहर में, तो इसी तरह वो यहाँ पे आबाद है। तो माज उस तो उनमें तो खैर बहुत ज्यादा तादाद है ना जी, वो फ्रेंच होल्डर्स है, और वो तो भी असेंबली के मेंबर्स भी हैं, वजीर भी हैं। लेकिन जो हमारी आप देख लें कि 1 लाख की आबादी में, तो वो आप 50% कर सकते हैं कि तकरीबन 50,000 के करीब जो लोग हैं तो वो नेशनलिटी होल्डर्स हैं, और मजीद उनमें आइंदा सालों के दौरान।
नमतुल्ला साहब, इंग्लैंड में तो हमारी चौथी जनरेशन है। मैं खुद 1966 में इंग्लैंड में आया हूँ, तो यहाँ डेनमार्क में भी तीसरी
जी
जनरेशन
जी
है
जी
तकरीबन, और मैं समझता हूँ कि दूसरी या तीसरी जनरेशन फ्रांस में भी होगी। मुझे ये बताएं कि गवर्नमेंट की तरफ से या
जी
लोकली जो हमारे वहाँ पे जो फ्रेंच लोग हैं, उनका कुछ नस्ली
जी
इख्तलाफात या उनमें कुछ किसी किस्म की कुछ इंग्लैंड में पाई जाती है, यहाँ पर भी पाई जाती हैं, पुलिस का रवैया और लोकल जो मेयर है वहाँ पे या लोकल पुलिस वाले, आप क्या कहते हैं इसके बारे में?
अजी नहीं, उससे मतलब इस तनाजर में मैं समझता हूँ कि यहाँ पे वाकई हम खुशकिस्मत हैं, क्योंकि यहाँ पे इतनी वो नस्ली नहीं है जैसे कि वाकई आप सही कह रहे हैं कि इंग्लैंड में आप देखेंगे दूसरे, तो यहाँ पे इस तरह की जो चीज है, क्योंकि आप देखेंगे कि जो फ्रेंच है वो एक इतदाल पसंद कौम है। आप देखेंगे कि यहाँ की आप कल्चर देख लें, फिल्में देख लें, पूरी दुनिया से हटके हैं कि वो इनकी यहाँ जो सबसे देखेंगे कि दुनिया में मैं थोड़ी सी आपको मिसाल दूंगा कि जो एक्शन मूवी है वो सबसे ज्यादा बिजनेस करती है, तो फ्रांस में जो इनकी सबसे ज्यादा मूवी करती है वो आर्ट मूवीज होती है। आप इनकी सारी हिट मूवीज देख लें, वो सब आर्ट आर्ट मूवीज है। शीशा तो नजर आपको कोई एक्शन मूवी जैसे टैक्स, वो भी टैक्सी टाइप, मतलब कि कार रेसिंग होगी इस तरह की, लेकिन आपको किसी में मतलब कि फायरिंग गन ये वो मतलब कि नहीं है। तो उसी तरह इनका जो है कि फेस टू फेस आपको कभी भी नजर नहीं आएगा जो है ना, कि जिस तरह है कि आपसे कोई आप मतलब कि मुल्की तौर पे मुनाफरत करें या मजहबी तौर पे, तो ऐसा कोई बुनियादी तौर पे अल्लाह का शुक्र है कि अभी तक ऐसा कोई मसला नहीं है, और सबके लिए बराबर मैदान खुले हैं कि आप तरक्की करें, तालीम हासिल करें। और उसमें आपको एक चीज का मैं इजाफा करूं कि जो यहाँ पे सहूलियात हैं, क्योंकि ये सेमी सोशल कंट्री है, तो जो ही सहूलियात नेशनलिटी होल्डर के पास हैं, या जो सहूलियात जिस तरह के वो आप काम ना हो तो आपको अलाउंस मिलता है, या आपको मजीद आपकी मेडिकल अलाउंसेज हैं, वो सेम है, उसमें कोई मतलब है कि नहीं है। जैसे कुछ काफी और कंट्रीज में है, अगर नेशनलिटी भी है और अगर आपके पास परमिट भी है, वीजा परमिट रहने के लिए जिसको आप ग्रीन कार्ड कह लें, तो आपके लिए सेम सहूलियात है, उसमें कोई फर्क नहीं है नेशनलिटी होल्डर में और ग्रीन कार्ड वाले में। जी।
क्या हमारे जो पाकिस्तानी हैं या मुसलमान लोग हैं, उनकी काम के ढूंढने के लिए, काम जिस तरह जो हालात आजकल हैं, इसमें कोई मुश्किलात हैं या इजीली काम मिल जाता है, या कोई कोर्स वगैरह में गवर्नमेंट भेजती है, क्या करते हैं वो लोग?
जी उसमें ये है कि आप देखिए कि इस वक्त जो क्राइसिस है वो ऑल ओवर द वर्ल्ड ही चल रहा है,
दुरुस्त है।
तो आपने देखा होगा कि फ्रांस में भी पिछले दिनों बड़ी हड़तालें हुई, क्योंकि वो कुछ टैक्सीज बढ़ रहे हैं, क्योंकि देखें कि ये एक अलग तरह का निज़ाम है कि एक अरूज के बाद जवाल है। आप तारीख को उठा के देख ले, तो वो जब अरूज वो कुछ ही रहता है, कुछ साल, कुछ 100 साल, मतलब कि मुझे थोड़ी तारीख से दिलचस्पी है, तो जब अरूज जब एंड पे जाता है फिर वो एक जवाल की तरफ उसकी वो शुरू हो जाता है। वो इकोनॉमिक जो है जी क्राइसिस वो इस वक्त सारे वर्ल्ड में ही है, मतलब तो, लेकिन उसमें यह है कि जो प्रॉब्लम उसकी वजह से वाकई नौकरियां कम हो रही हैं, और आप मतलब देखेंगे इस वक्त वो आप कंप्यूटर का दौर है, या आप रोबोट दौर कह लें कि मशीनें ज्यादा काम कर रही हैं हर जगह पे, तो उसी तरह आप लोगों की जो है फर्दी कुव्वत वो इतनी चाहिए नहीं, कम होती जा रही है, मतलब कि जिस तरह आप लेबर की कह लें, तो उस तरह नौकरियां कम हो रही हैं फ्रांस में भी दूसरी तरह, और जो है कि वो ऑटोमेटिक मशीन्स पे काम ज्यादा हो रहा है, तो इस वजह से ये है कि मुश्किलात जरूर हैं, लेकिन उसमें यह है कि जो ही अगर आप चले जाते हैं, आप काम खत्म हो जाता है, आपका कॉन्ट्रैक्ट खत्म हो जाता है, आप चले जाते हैं उस पे अलाउंस पे, आपकी जो काम खत्म होने के बाद होता है, तो फिर वो भी इदारे हैं जो कि आपको मजीद काम ढूंढने में मदद करते हैं और आपको दोबारा काम, और अगर आप मजीद भी कुछ करना चाहते हैं, कुछ मजीद नए कोर्सेज करना चाहते हैं या किसी और नए शोबे को बनाना चाहते हैं, तो उसमें बाकायदा हुकूमत आपका काफी हेल्प करती है, लेकिन अगर आप करना चाहें तो तो
मैं अब
जी
नमतुल्ला साहब, राजा गफूर अफजल साहब जो कि हमारे रेडियो आपकी आवाज़ के चेयरमैन भी हैं, मैं उनके
जी
हवाले करता हूँ,
माशाल्लाह।
आपसे कुछ सवाल करना चाहते हैं। शुक्रिया।
अच्छा चले, बहुत शुक्रिया जी जी हाजिर जनाब।
नमतुल्ला साहब, मैं सुन रहा था आप लोगों की बातें, तो शाह साहब ने आपका तारफ तो कराया थोड़ा सा मुख्तसर सा,
जी
कि
शेख
चूंकि
नेमतुल्लाह, शेख
हम
नेमतुल्लाह
जो
जी,
रहते
खैर से।
हैं यहाँ डेनमार्क में, आपको भी पता है कि जो मजद मेहमान होते हैं हम उन्हें कहते हैं जी आप अपना तारफ कराएं, आप क्या कर रहे हैं, क्या करते रहे,
जी
कहाँ पढ़े,
जी
कहाँ रहे,
जी
तो मैं
जी
चाहूंगा
जी
कि आप अपना तारफ कराएं थोड़ा सा, फिर प्रोग्राम को तो उसका ट्रैक को अलग करते हैं।
जी 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 इंशाल्लाह जी। शेख नेमतुल्ला के नाम से ही जाना जाता हूँ, और ये है कि यहाँ पे तकरीबन 20 ईयर से फ्रांस में हूँ और फ्रेंच फ्रेंच नेशनल हूँ, और उसमें यही है कि पाकिस्तान में भी जो है वो माशाल्लाह मेरी फैमिली माशाल्लाह सियासी भी, रूहानी और ब्यूरोक्रेट्स भी रहे हैं। मेरे माशाल्लाह जो नाना थे वो आज़ाद कश्मीर के पहले आईजी थे, और उन्हें मतलब है कि उसमें जो कश्मीर में जो थी जो जंग जो आजादी, उसमें उनको गाजी कश्मीर का भी टाइटल टाइटल मिला है। तो उसके बाद मेरे जो चचा हैं, सर के चचा वाजिद अली, वो भी पंजाब के सिंध के और मोटरवे के आईजी रह चुके हैं, और बशारत जज्बी मेरे करीबी अंकल हैं, फर्स्ट अंकल, वो तकरीबन 11 साल वफाकी वजीरे सेहत रहे। और जनाब जब से मैं यहाँ पे फ्रांस में हूँ, यहाँ पे माशाल्लाह मेरा रेनोवेशन का बिजनेस है, और माशाल्लाह ये कोशिश होती है कि जनाब सोशल यहाँ पे भी अपने मुल्क का नाम रोशन रखें, और जो हर तरह से अगर लोगों को कोई कोई मदद हो सकती है, कोई सोशल सतह पे कोई किसी को कोई मसला हो, प्रॉब्लम हो, मतलब मेरा तलक पीटीआई से है, लेकिन उससे हट के भी हमने कभी ये नहीं देखा, क्योंकि दयारे गैर में हम सब यहाँ पे एक फैमिली की तरह है, तो यहाँ पे किसी को भी कोई मसला हो, कोई किसी तरह की हेल्प की जरूरत हो, तो उसमें हम पेश पेश होते हैं, और वो बेशक अपने मुल्क के लिए हो, या क्योंकि हम यहाँ पे फ्रांस में रह रहे हैं और फ्रेंच लोगों के लिए भी, और मतलब सबके लिए हमारे दरवाजे खुले होते हैं कि इंसानियत की खिदमत की जाए।
नेमतुल्ला साहब, आपने जिक्र किया, आपको मैं बात तो और करना चाह रहा था, लेकिन आपने जिक्र किया बशारत
जी
जज़वी
जी
साहब का,
जी 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 जी
तो हमारे भी जवानी के दिन थे, उस वक्त तो
जी
अमेरिका में थे गालबन बशारत जज़वी साहब,
हाँ बिल्कुल, वो यूनाइटेड नेशन का काफी अरसा रहे
तो यहाँ जब डेनमार्क तशरीफ लाए तो मुझे
जी।
वॉकिंग स्ट्रीट में मिल गए,
अच्छा
तो
माशाल्लाह माशाल्लाह
नौजवानों के साथ हम जा रहे थे, तो
जी जी
कहने लगे यहाँ कोई मतलब पाकिस्तानी रेस्टोरेंट है,
अच्छा
तो मैंने कहा जी बिल्कुल पाकिस्तानी रेस्टोरेंट है, तो मैं कहते मैंने पाकिस्तानी खाना खाना है। अच्छा, जाहिर है उनका अपना कुछ जहन बनाया होगा कि शायद है यानी डेनमार्क के बारे में उतनी शायद उनकी मालूमात ना हो, तो मैंने कहा जी आपने पाकिस्तानी खाना खाना है तो आप आ जाए। मैंने अंकल को फ़ोन किया जी अब हमारे मेहमान एक आ रहे हैं तो हम घर में खाना खाएंगे, तो वहाँ खाना खाया, फिर बहुत सारी हमारी बातें हुई, फिर उन्होंने अपने बताया आप मैं किस तरह आया अमेरिका में, बड़ी अच्छी उन्होंने एक स्टोरी सुनाई जो मेरे लिए काफ़ी मालूमाती थी,
जी
और
जी
उसके बाद और बहुत सारी बातें हैं जो कभी मैं अपनी किताब जब आएगी तो उसमें मैंने वो रखा हुआ है, वो उनका
माशाल्लाह
हिस्सा जो है
माशाल्लाह,
वो उस किताब में मेरे पास मौजूद है। फिर
बहुत
उनके
खूब बहुत
पास
खूब,
एक पेन था जिसके पीछे जब खोलते थे स्टैम्प लगी हुई थी, तो
अच्छा
कहते हैं आप जवान हैं,
जी
तो मैंने कहा जी मैं ये पेन ज़रूर ले लेता लेकिन चूंकि ये बहुत कीमती है,
अच्छा
तो हमारी पहली मुलाकात है, आप हमारे मेहमान हैं,
जी
तो हम पे अल्लाह का बड़ा करम है, बड़ा एहसान है, तो
जी
उन्होंने कुछ गाइडलाइंस वगैरह दी, फिर बहुत सारी बातें जो हैं, तो आपने आज जिक्र किया तो वो मुझे
जी
अब जो है वो याद आ गए आपके नाम लेने से।
जी माशाल्लाह, बड़ी बागो बिहार शख्सियत है। जी जी
तो दूसरा आपने
जी
जिक्र किया कश्मीर के हवाले से, हमारी
जी
बड़ी
जी
यादें वाबस्ता है, मेरा बिलोंग टू आर्मी फैमिली,
माशाल्लाह माशाल्लाह
तो यहाँ भी चूँकि कश्मीर की, कल भी कश्मीर के लोग हमारे प्रोग्राम में जो है
जी
कम्युनिटी फोरम के प्रोग्राम में आए हुए थे, सफ़ीर मोहतरम भी तशरीफ़ लाए थे, तो वहाँ भी
जी
कश्मीर की
माशाल्लाह
बातें चलती रहती हैं, आपने भी जिक्र किया, बड़ी खुशी हुई आपने कश्मीर के लिए, आपने अपने नाना का भी जिक्र किया, तो
जी जी
मुझे
जी
इससे ज़्यादा मतलब है कि और ज़्यादा खुशी हुई, دوسرا آپ کے ساتھ ہم نے دیکھا, آپ نے کہا کہ ریسٹورینٹ بزنس سے ہیں.
جی رینوویشن, جی رینوویشن, کنسٹرکشن اور رینوویشن,
کنسٹرکشن سے. تو میں دیکھ رہا تھا آپ کی ایک تصویر میں, وہ راجا علی اصغر صاحب اور کیانی صاحب, راجا علی اصغر صاحب غالباً, جی جی, تو آپ لوگ جو ایک تصویر میں کھڑے تھے, وہ کیانی صاحب آپ کے میرے خیال غالباً پی ٹی آئی
کے, کیانی صاحب تو ہمارے ساتھ پی ٹی آئی میں ہیں. جی جی, اور راجا علی اصغر بھی ماشاء اللہ بڑے اچھے اپنے محترم دوست ہیں, لیکن وہ نون سے تعلق
ہے. ہاں نون سے. تو جب یہ ان دوستوں سے ضرور ملیں تو ہمارا ذکر ضرور کریں, ہمارا سلام بھی دے دیں اپنا. سب زیادہ عتیق صاحب ہیں, چونکہ آپ نے میڈیا کا ذکر کیا.
وہ تو اپنے وہ دوست ہیں جی, وہ تو اپنے وہ کیا کہتے ہیں آپ اپنے لنگوٹیے کہتے ہیں.
تو انشاءاللہ ہمارا ضرور ان سے ذکر کیجیے گا, سلام بھی عرض کیجیے گا, چونکہ میڈیا سے ہم ہیں تو دوست سارے جو ہیں وہ مشترکہ دوست ہوتے ہیں.
پورا اسم شریف
ہمیں آپ نے دیکھا ہوگا مجھے فیس بک, میرا نام راجا غفور افضل ہے. آپ کی آواز سے دیکھتے رہتے ہیں. آپ نے ذکر کیا فرانس کا جو کچھ چلتے رہے, معاملات چلتے رہے, تو فرانس میں کی ہم نے خبریں دیکھی, بڑی آگ لگی ہوئی ہے, بڑی افراتفری ہے, بڑی پولیس ہے. تو اب یہ آخر یہ جو ہے طوفان تھم گیا ہے, کنٹرول میں ہے, یا کہ جو پرائم منسٹر ہیں وہ جا رہے ہیں؟
جی نہیں, میں آپ کو عرض کروں گا کہ دیکھیں جی, یہ فرینچ ایسی قوم ہے کہ ایک تو امن پسند ہے, اس میں کوئی شک نہیں آپ ان کی پیچھے, لیکن یہ بھی ہمیں بھولنا نہیں چاہیے, وہی قوم ہے کہ جس نے کہ بادشاہت کا نام و نشان نہیں آج فرانس میں. تو وہ انقلاب فرانس جب شروع ہوا تو وہ صبح سے لے کے رہا تھا کہ مطلب کہ سب بادشاہ وغیرہ وہ سب ختم ہو, مطلب کہ کسی کا آج تک نام و نشان بھی نہیں ہے کہ آپ کہہ سکیں گے یار یہ اس لڑی میں سے آ رہا ہے. تو بات یہ ہے کہ جب یہاں پہ اب ٹیکسیز جیسے بڑھ رہے ہیں, دیکھیں جی وہ حکومت کی بھی مجبوری ہے, لیکن جو عام آدمی ہے اس کی جو منیمم جو سیلری ہے یہاں پہ کئی ملکوں سے تو زیادہ ہے لیکن کئی سے کم ہے. تو اس میں لوگوں تھے کہ ٹیکسیز کو کم کیا جائے, جو نئے ٹیکسیز شروع ہو رہے تھے یہ 1 جنوری سے نافذ ہونے تھے, تو اس کے خلاف بڑا سخت احتجاج ہوا. اور سب سے جو بڑی بات ہے اس احتجاج کی کہ یہ کوئی بھی مطلب کہ سیاسی نان پولیٹیکل احتجاج تھا, کوئی بھی پولیٹیکل نہ رائٹ لیفٹ کی پارٹی اس میں شامل نہیں تھی. تو وہ لوگوں نے بڑا بھرپور احتجاج کیا کہ پیرس میں تقریباً 1 لاکھ کے قریب تک لوگ اکٹھے ہو گئے, بہت بڑی. تو اس کے بعد پھر حکومت کو بیک ورڈ پہ جانا پڑا, کئی ٹیکسز ختم کیے ہیں, لوگوں کی جو بیسک سیلری ہے اس میں اضافہ کیا, لیکن ابھی بھی مطالبے وہ تقریباً لوگ پورے نہیں ہوئے. لیکن آپ کو پتہ ہے یورپ میں یہاں پہ احتجاج کی آزادی ہے, تو وہ احتجاج جاری ہے. اور دوسرا جو فرانس میں جو سسٹم ہے, آپ کے آخری پوائنٹ کی طرف آؤں گا کہ ادھر کیونکہ ایک تو صدارتی نظام ہے, جو پریزیڈنٹ ہے جیسے ہمارے کنٹری وہ ڈفرینٹ, جو وہ ڈائریکٹ لوگوں کے ووٹ سے منتخب ہوتا ہے اور اصل ساری مین پاور پریزیڈنٹ کے پاس ہوتی ہے. تو جو پریزیڈنٹ ہے وہ پھر وزیر اعظم کو نامزد کرتا ہے, اس لیے جب بھی کوئی ایسی پرابلم ہوتی ہے چھوٹی یا بڑی تو اس کے لیے وزیر اعظم, لیکن یہ نہ بھولیے کہ اصل پاور پریزیڈنٹ کی ہے, وہ رہتا ہے اور وہ جو ہے یہاں پہ وہ اپنی مدت پوری کرے گا. لیکن یہ کہ عوام کو یہاں بھی اور یورپ میں اور اسکینڈینیویا میں کہیں بھی آپ سائڈ پہ نہیں رکھ سکتے, ان کی جو آواز ہے اور وہ ابھی احتجاج جاری ہے جی. اور اس میں دیکھیں کہ ابھی میرے خیال میں مزید جو ہے حکومت کو بیک ورڈ پھر جانا پڑے گا اور لوگوں کے مزید مطالبات جو ہیں وہ منظور کرنے پڑیں گے. جی
آپ نے ذکر کیا فرانس کے صدر کی, تو جیک شراک تھے آپ کے صدر, 2002 میں میری ان سے ملاقات ہوئی تھی.
جی جی,
تو یہاں
ہاں جی جی, اب وہ ڈفرینٹ دور تھا اور بالکل بڑے مطلب کہ انہوں نے بڑا اچھا اپنا ٹائم گزارا, انہوں نے اپنی ان کی جو ٹرمز تھی دو ٹرمز بڑی بڑی اچھی اچھی اچھی
جاندار تھی.
جی جاندار, بس وہ آپ کو پتا ہے ورلڈ مطلب کہ حالات بھی دنیا میں چینج ہوتے رہتے ہیں, دنیا کے جو حالات ہیں وہ بھی مطلب کہ بدلتے رہتے ہیں, اس وجہ سے پالیسیز بھی چینج ہوتی ہیں.
اب ذرا آتے ہیں آپ کی ذرا لوکل سیاست کی طرف, بہت ساری جماعتیں جو ہیں وہ جس طرح یورپین ممالک میں ہر ساری جماعتیں ماشاء اللہ پاکستانی اس میں خود کفیل ہیں, ساری جماعتیں موجود ہیں اور آپ کے درمیان بھی ساری جماعتیں موجود ہیں. پی ٹی آئی کا زور ہے, پی ٹی آئی ذرا تگڑی جماعت جو ہے وہ فرانس میں نظر آتی ہے ہمیں. تو پچھلے دنوں ایک ذکر چل رہا تھا, میں سوشل میڈیا پہ دیکھ رہا تھا کہ کوئی ممتاز ملک صاحبہ ہیں تو ان کے لیے کافی سارا وہ کچھ سخت لفاظ ان کا وہ گلہ آ رہا تھا, ہم پڑھ رہے تھے. تو میں نے کہا کبھی صاحبزادہ صاحب سے احتجاج کریں گے یار, یہ اس کو ذرا ڈبیٹ کو ذرا کوشش کر کے نہ ہی سوشل میڈیا پہ ایسی ڈبیٹیں چلیں تو وہ بہتر ہوتا ہے, چونکہ اب حکومتی جماعت ہیں, پی ٹی آئی کو ذرا دیکھنا چاہیے کہ وہ حکومت میں ان کا جو ہے رویہ جو ہے وہ باقیوں سے اب مختلف ہونا چاہیے. اپوزیشن کو غلطی کرے تو مطلب حکومتی جماعت کو سہارا دینا چاہیے, اور میں سمجھتا ہوں کہ آپ جیسے پڑھے لکھے لوگ, مجھے اندازہ ہو رہا ہے, تو آپ لوگوں کو اس طرف جو ہے اس طرف بھی لوگوں کو اکٹھا کر کے جو ہے نا وہ ذہنی شعور دینا چاہیے.
جی بالکل آپ نے بالکل بجا کہا, اور انشاءاللہ وہ کوشش آپ نے وہ جو اشارہ کیا ہے وہ بالکل ہے, لیکن اور بالکل ہم نے کوشش بھی کی اور وہ مسئلہ ٹھنڈا بھی ہو گیا. لیکن دیکھیں ایک چیز تو آپ دیکھیں گے نا کہ وہ تالی تو پھر دونوں ہاتھ سے بجتی ہے نا, لیکن آپ نے شاید وہ سارا دیکھا بھی ہو بڑا, لیکن یہ ہے کہ ہم نے کوشش کی اور وہ مسئلہ مطلب خیر وہ کافی ہے جو تھا وہ ٹھنڈا ہو گیا. جی جی اور لیکن دیکھیں اصل دیکھیں آج قائد اعظم ڈے کے حوالے سے میں وہ بھی بات کروں گا کہ اصل جو چیز ہے نا جی وہ عدم برداشت ہے. ایک تو میں اور یہ دیکھیں بڑی آپ نے اچھی بات کی, دیکھیں کہ قائد اعظم نے ہمیں جو سب سے بڑی چیز دی, دیکھیں کہ انہوں نے ایک ملک بنایا, وہ انگلش بولتے تھے تو ہم سب سارے ہلاتے تھے تمام لوگ وہاں پہ, کیونکہ ان کو پتا تھا یار یہ بندہ جو کہے گا وہ ٹھیک کہے گا, یہ ہمارے حق میں کہے گا, یہ غلط بات نہیں کرے گا. تو لیکن آج جو ہماری اصل پرابلم ہے نا, بلکہ ہماری ہی نہیں سب جن قوموں میں جو ہے وہ آپس کے زیادہ لڑائی جھگڑے, مطلب کہ عدم برداشت اور ایک دوسرے کے جو ہے سوچ اس کو رائے جو ہے اس کو چلیں تسلیم نہ کریں لیکن اس کو پوائنٹ آف نو ریٹرن پہ نہیں جانا. ہر کسی کو حق ہے, دیکھیں جی آپ کو اپنی رائے دینے کا حق ہے, مجھے اپنی رائے دینے کا حق ہے, لیکن جب آپ ایک دوسرے سے گالی گلوچ کی حد تک جاتے ہیں یا کہتے ہیں کہ بھائی تم نے یہ سوچا اور کہا تو کیوں کہا, تو دیکھیں یہ جو ہے رائٹ آف ایکسپریشن جو ہے اس کو ہمیں بالکل مطلب کہ اگر اس چیز اس پوائنٹ پہ ہم سب اکٹھے ہو جائیں تو میرے خیال میں یہ کیا بات ہے, یہ دنیا خوبصورت بن جائے اور مطلب کہ ہم ہی کیا کہ اس دنیا میں کوئی مسئلہ ہی باقی نہ رہے. تو یہ بس سب اگر اس پہ چلیں تو اور یہی مطلب کہ ہمارا مطلب کہ یہ ہمارا تو پیغام ہی ہو پاتا جی کہ وہ کہتے ہیں جہاں تک بھی پہنچے.
جی نعمت اللہ صاحب ہم چونکہ 25 دسمبر کے حوالے سے قائد اعظم کے ہماری قائد کی جو ہے چونکہ آپ آپ کو پتا ہے کہ ہر جماعت کا ایک اپنا قائد ہے, تو جو اصل قائد تھے وہ اب خالی دیواروں کے ساتھ ہی نظر آتے ہیں جب ان کے دن آتے ہیں تو ہم جا کر امبیسیوں میں بھی دیکھ لیتے ہیں اور لوکل جو ہمارے پروگرام ہوتے ہیں اس پہ بھی دیکھ لیتے ہیں. کل جو ہمارا پروگرام ہوا وہ ساری جماعتوں کے لوگ تھے, بڑے پیار محبت سے بیٹھے ہوئے تھے ہر جماعت کے لوگ جو تھے, آپ کے بھی سارے ساتھی تھے, تو کوئی اس میں ہمارے اس فورم میں ایک ہے جو ہے کہ اس پہ کوئی اختلاف نہیں ہوتا کہ جب ہم کسی مطلب ہے کہ اپنے سب کے جو فیلز جسے کہتے ہیں مشترکہ مسائل ہوتے ہیں اس پہ ہم سب لوگ جو اکٹھے ہوتے ہیں. تو اب آتے ہیں ذرا چونکہ اب حکومت ہے تو ہم نے ایک مطالبہ آپ سے بھی کرتے ہیں, چونکہ ہمارا آزاد ہو چکے ہم 25 دسمبر ہمارے قائد کی جو ہے وہ برتھ ڈے تھی, تو ہم مطالبہ کرتے ہیں کہ ہمارے چیف جسٹس صاحب ہیں وہ پورے پاکستان کے چیف جسٹس ہیں, جو وزیر اعظم ہیں وہ پورے پاکستان کے وزیر اعظم ہیں, الیکشن ہو کے بات ختم ہوگی, حکومتیں بن گئی, سیٹیں آ گئی, وزراء بن گئے, اب سب کو جو ہے اپنی اپنی وزارتوں میں کام کرنا چاہیے اور وزیر اعظم کو متنازع نہیں بنانا چاہیے.
بالکل صحیح کہا,
وزیر اعظم ہے پاکستان کے. اب چیف جسٹس صاحب نے کہا فرمایا کہ جو دوہری شریعت والے ہیں ڈیول نیشنلٹی والے وہ سیکورٹی رسک ہیں.
جی جی صحیح کہہ رہے ہیں.
تو جب ہم نے دیکھا کہ
نہیں
میں ذرا اس کو بالکل سب کی ہے ڈبل نیشنلٹی, اب جب انہوں نے کہا کہ یہ سیکورٹی رسک ہیں تو میں سمجھتا ہوں کہ حکومت کو جو ہمارے پاکستان کے وزیر اعظم ہیں انہیں اس بات کو لینا چاہیے تھا, ایزی نہیں لینا چاہیے تھا, ہو سکتا ہے اس کی بیک گراؤنڈ کیا تھی کس طرح کے تھے. ہم کبھی بھی نہیں کہتے کہ جو بھی پاکستان کے لیے رسک ہے اس کو جو ہے اور اس کو دیکھا نہ جائے, قانون پر اس پر عمل نہ کیا جائے, لیکن اوور سیز کو سیکورٹی دور شریعت والوں کو جو ہے وہ سیکورٹی رسک نہ کہا جائے. چند دن پہلے آپ انگلینڈ میں آ کر سارے ملکوں میں جا کر آپ ہاتھ پھیلا رہے تھے جو جن کو آپ سیکورٹی رسک کہہ رہے ہیں ان کے آگے آپ ہاتھ پھیلا رہے تھے, تو یہ ہمیں بڑا صدمہ ہوا. سے ہم پرزور احتجاج کرتے ہیں قائد اعظم کی سالگرہ والے دن کہ انہوں نے تو ہمیں اقلیتوں کو بھی حق دینے کا جو انہوں نے اپنا فرمان کہا تھا کہہ کر گئے تھے, تو یہ اپنے لوگوں کی جو ہے وہ سیکورٹی رسک آ رہے ہیں جنہیں ریڑھ کی ہڈی کہتے ہیں, ہر محفل میں ان کی تعریف کرتے ہیں, تو ہم چاہیں گے کہ آپ جیسے پڑھے لکھے لوگ جو بیٹھے ہوئے ہیں ذمہ دار ہیں جن کی وائس کو سنا جاتا ہے جن کے لوگوں تک اپروچ ہوتی ہے اب اس طرف قدم بڑھانا چاہیے. یہ جو آپس کی لڑائی ہے جی مسلم لیگ یہ کہے گی جی پی ٹی آئی یہ کہے گی, ان چیزوں سے بالا تار ہو کر عمران کو آزاد کرنا چاہیے.
جی بالکل بالکل میں بالکل آپ کے ساتھ ایگری ہوں جی, اور اس میں واقعی اور پی ٹی آئی نے مطلب کہ آلریڈی یہ مطلب کہ نیچے سے لے کے اوپر والی سطح تک اس بات پہ میں احتجاج مطلب کہ بالکل یہ بات قابل احتجاج ہے اور اس پہ اور بالکل مطلب ہے کہ کیونکہ کئی چیزیں ایسی ہوتی ہیں جی کہ سوچ کے کرنی چاہیے, مطلب کہ ہمارا وہی ہے کہ ایک بہت بڑی پرابلم ہے کہ ہم سوچے بغیر بات کرتے ہیں پھر وہ اس کی وضاحتیں آتی ہیں, لیکن مطلب ہے کہ میرے خیال میں کہ کوئی بھی ایسی بات کر نہیں سکتا اور اگر کسی نے کی بھی تو اسے بھی ملامت ہوگی, کیونکہ واقعی جو ہیں مطلب کہ ذرا مبادلہ کو آپ دیکھ لیں یا دنیا میں ہم سفیر ہیں, ہم سب سفیر ہیں اپنے ملک کے سفیر ہیں, تو یہ مطلب کہ یہ بھی ایک ریڑھ کی ہڈی رکھتے ہیں اور اس سے مطلب کہ کسی کو بھی دو باتیں نہیں ہیں, लेकिन फिर वो बात वही आ जाती है कि जैसे देखे ना कि वही कायदम की बात कर रहे थे कि पहले तोलें फिर बोलें, कि आप कायदम के फरमुदात सारे देखें तो वो अगर हम उस पर चलें, लेकिन हमारा मसला यही है कि जब हमारा मतलब कि हम माइक हाथ में होता है तो फिर वो बहुत कम शख्सियात हैं कि उसके साथ इंसाफ करती हैं। तो वो आपका बिल्कुल एहतजाज और हम आपके साथ हैं, हमने ये हर सतह पे, और इंशाल्लाह ताला आइंदा आप देखेंगे कि ऐसी कोई बात नहीं होगी और इंशाल्लाह ओवरसीज को अपनी बिल्कुल पूरी इज्जत और एहतराम दिया जाएगा और उनका मतलब कि जो भी हकूक है इंशाल्लाह पूरे हुकूमत जो है अदा करने की कोशिश करेगी इंशाल्लाह ताला।
चूंकि ये खतरे की घंटी महसूस कर रहे हैं कि जब ये बातें चल पड़ती हैं, अगर यही चीज़ें उनका तर्जमा करके मुख्तलिफ यहाँ जिन जिन ममालिक में दोहरी शहरियत है या दोहरी जिन्होंने दोहरी मतलब उन ममालिक के पासपोर्ट लिए हुए हैं, सिंगल शहरियत है, तो देखें इंग्लैंड में तकरीबन 16 के करीब जो है वो पार्लियामेंटेरियन है, काउंसलर की तो आप गिनती आप नहीं कर सकते कितने काउंसलर हैं, कितने मेयर्स हैं, इसी तरह फ्रांस में काउंसलर हैं, डेनमार्क में काउंसलर्स हैं, तो मुख्तलिफ ममालिक में जो यूरोपियन ममालिक हैं, अमेरिका को आप देख लें, तो जब उनका चला जाएगा कि उनके मुल्क के चीफ जस्टिस साहब ये फरमा रहे हैं तो फिर कितना बोझ हम लोगों पर आएगा, इसका हमें उन्हें अंदाजा होना चाहिए।
जी बिल्कुल बिल्कुल बजा कहा आपने, नहीं नहीं इंशाल्लाह ताला किसका पे वाकई एहतजाज रिकॉर्ड हुआ है कि आइंदा ऐसी वो मतलब है कि चीजें इंशाल्लाह इस्तेमाल किया जाएगा।
जी नेमतुल्लाह साहब बड़ा शुक्रिया आपका, चूंकि आपका पहला एक हमारा समझे कि तारफी इंटरव्यू था, इसके लिए बड़ी खुशी हुई आपसे बात करके, आप सारे रमूज से वाकफ़ हैं, तो इंशाल्लाह हम आपसे रابطے में रहा करेंगे, तो मैं चलते हैं शाह साहब के पास, शाह साहब आपसे बात कर।
बहुत शुक्रिया जी, बहुत शुक्रिया आपका कि आपसे इंशाल्लाह बड़ी खुशी हुई।
नेमतुल्लाह साहब तैयब साहब बोल रहा हूँ, बहुत बहुत शुक्रिया, ऑल द बेस्ट, इंशाल्लाह अंदर भी मुलाकात होगी जी।
बहुत शुक्रिया जी, बहुत आपकी शख्सियत आप माशाल्लाह काबिल फख्र है और बड़ी मतलब वालाहाना शख्सियत के मालिक हैं।
बहुत बहुत शुक्रिया सर, थैंक यू जी, अल्लाह सबको सलाम दे,
शुक्रिया, अल्लाह हाफिज़, अल्लाह
सबाइन। ये थे नेमतुल्लाह साहब जो कि फ्रांस की फ़जाओं से हमारे साथ थे, चूँकि कायदे आज़म की सालगिरह का दिन हुआ तो हमने कहा चलें ज़रा लोगों को आज लाइव प्रोग्राम है, शाह साहब का बड़ा दिल था कि आज लाइव प्रोग्राम जो है होना चाहिए, तो मैंने कहा फिर आप होस्ट करें प्रोग्राम करें, तो शाह साहब ने नए नए लोग आपके सामने जो है वो आप लाते हैं। दूसरा सालगिरह के हवाले से मकसद ये होता है कि आप अपने कायद को याद रखें, ठीक है पार्टियों के लीडरान होते हैं लेकिन कायद जो है सबसे कायद तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम है हमारे, उसके बाद जो सियासत की जब बात आती है, जब मुल्क की बात आती है, तो कायदे आज़म रहमतुल्लाह अलैह को आप नहीं भूल सकते, उनको एक फ़ोटो तक उनकी तस्वीर तक हम महदूद कर देते हैं, और उसके बाद अपने जितने भी कायद हमने रखे हैं सबकी सालगिरह मनाते हैं और उनकी तस्वीर भी रखते हैं, बड़े बड़े पोस्टर भी उनके लगाते हैं और उस पर बड़ी बातें भी करते हैं, बड़ा इत्तमा भी करते हैं, बड़ा गठ भी करते हैं, तो हम समझते हैं कि सफ़ीर पाकिस्तान ने पहली दफ़ा एक बहुत ही पॉजिटिव रोल जो है वो उन्होंने अदा किया और बहुत खुश हुए और अपने कायद की जो है वो तारीफ कर रहे थे। तो जी शाह साहब अगले मेहमानों की तरफ चलते हैं, पहले एक खूबसूरत सा नगमा सुन लेते हैं।
गईयां पिंड दियां टालियां ते बेरियां किथे साडे पिपलां दी छां गई ओ किथे गईयां पिंड दियां टालियां ते बेरियां किथे साडे पिपलां दी छां गई डालरां पुलाईयां तेनू टालियां ते बेरियां दूर ते थो पिपलां दी छां होई परदेसी होयो ਲੰਘਦਾ ਫਿਰ ਯਾਦਾਂ ਦਾ ਇੱਕ ਨਾਗ ਦਿਲਾਂ ਤੇ